वास्तवमा त्यो जागृति भएको व्यक्ति, परमेश्वरको सम्बन्धमा रहेको क्रिस्चियन चाहिँ डाँडामा बसालिएको सहर जस्तो। अनि तपाईँले मत्ती 5:16 पढ्नुभयो भने, पहिला म त्यो पद पढिदिन्छु, मेरो आजको पाठमा छैन त्यो, तर यहाँ जागृतिको कुरा गर्दै गर्दा मलाई त्यो पद याद आयो। अनि वास्तवमा त्यही कारण तपाईँलाई म भन्छु, एकदमै तपाईँको ध्यान वचन सुन्ने कुरामा रहोस्। मलाई थाहा छ छेउमा बस्ने मान्छेसँग, अर्को मान्छेसँग, धेरै जस्तो मण्डलीमा बिचमा बच्चाहरू यता उता कुदेको देख्छु, होइन? त्यही कारण म जहिले पनि तपाईँहरूलाई अनुशासनको लागि प्रोत्साहन दिइरहेछु, उत्साह दिइरहेछु, होइन? हामी परमेश्वरको अगाडि हुँदाखेरि चाहिँ उहाँलाई आदर गरेर बस्नुपर्छ। परमेश्वरलाई आदर गर्ने कुरा चाहिँ सबभन्दा ठुलो कुरा हो। त्यसकारणले यहाँ यो पद पढ्छु म, 14:15-16, मत्ती 5, तिमीहरू संसारका ज्योति हौ। कसलाई? यो क्रिस्चियनहरूलाई, चेलाहरूलाई। अनि मानिसहरू संसारको ज्योति चाहिँ कसरी हुन्छ? किनभने संसारको ज्योति येशू प्रभु हुनुहुन्छ, अनि उहाँलाई हामीले ग्रहण गरेर हाम्रो हृदयमा राखेका छौँ। जब उहाँ हामीमा बस्नुहुन्छ, हामीमा ज्योति हुन्छ, त्यही कारण हामीद्वारा ज्योति चम्कन्छ। यो जागृति भएको क्रिस्चियन चाहिँ ज्योति चम्काउने क्रिस्चियन हो। त्यो चाहिँ डाँडामा बसालेको सहर त कहीँ लुक्दैन नि, होइन? त्यही कारणले डाँडामा बसालिएको सहर चाहिँ लुक्न सक्दैन। 15 पदमा मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्छन् र घरमा हुने सबैको निम्ति त्यसको उज्यालो, त्यसले उज्यालो दिन्छ। क्रिस्चियनहरूले सबै मानिसहरूको लागि उज्यालो दिन्छ, किनभने उसभित्र बत्ती जो बलेको छ येशु ख्रिस्ट हुनुहुन्छ। ख्रिस्ट येशुको आज्ञा चाहिँ हामी ख्रिस्टको ज्योति अरूलाई देखाउँ। येशुको वचनमा भन्नुभएको, तपाईँ सबैले सुन्नुहोस् यो, यसको वचनमा भन्नुभएको, मलाई उचाल, म उचालिनु परेको छ, यदि म उचालिएँ भने अरू मानिसहरूलाई म आफूतिर खिच्ने छौँ। अनि येशु प्रभु क्रुसमा उचालिनु भयो सबैको पाप बोक्नलाई, अनि च्यानमा गाडिएर फेरि बौरी उठेर उचालिनु भयो। अनि तपाईँ र म आज ख्रिस्ट येशुलाई उचाल्ने काम हाम्रो जीवनद्वारा गर्न सक्छौँ। यो हरेक क्रिस्चियनको अहोभाग्य मौका हो, जिम्मेवारी पनि भन्दिनँ, जिम्मेवारी त हुँदै हुन्छ, तर परमेश्वरले हामीलाई त केही न केहीको पापमा परेको, होइन? बाइबलमा लेखेको छ नि, हामी चाहिँ एउटा धुलो, खरानीको धुलो जस्तो, केही अर्थ नभएको मान्छेलाई परमेश्वरले आफ्नो पुत्रको बलिदानमा द्वारा हाम्रो मुक्तिको योजना मात्रै बनाउनु भएन कि, येशु ख्रिस्टमा विश्वास गरेर पवित्र आत्माको कामद्वारा नयाँ बनाएर जन्माउनु भयो र हामीलाई स्वर्गीय सन्तान, परमेश्वरको छोराछोरी बनाउनु भयो। कति ठुलो आशिष! यो जहिले पनि सम्झनुहोस्, मैले भन्ने गर्छु, हामी जो क्रिस्चियन हौँ, प्रभु येशु ख्रिस्टको बारेमा निरन्तर हामी जोसिलो हुनुपर्छ, हामी उत्साहित हुनुपर्छ। यो संसारमा मान्छेलाई यति ठुलो चिट्टा पऱ्यो अरे, मान्छेको यति ठुलो सबै कुरा भयो अरे, त्यो केही होइन, एक दिन कुहिएर जान्छ। तर येशु ख्रिस्ट तपाईँ र ममा जो रहनुहुन्छ, उहाँ कहीँ जानुहुन्न, उहाँ हामीमा रहनुहुन्छ, त्यो सबभन्दा ठुलो धन हो। हामीले अस्ति सिकेका थियौँ नि, सबभन्दा ठुलो धन चाहिँ येशु ख्रिस्ट हाम्रो हृदयमा, होइन? येशु ख्रिस्ट हाम्रो हृदयमा चाहिँ सबभन्दा ठुलो धन। यो कुरो तपाईँलाई म घरिघरि सम्झाउँछु, यदि तपाईँको ज्योति चम्किराखेको छ र तपाईँले येशुलाई आफ्नो व्यवहारमा, एकअर्काप्रतिको प्रेम, एकअर्काप्रतिको सहयोग, तपाईँले जिउने कुरा, दिनदिनको पवित्रताको जीवन मा येशूलाई उचाल्नु भयो भने के हुन्छ? येशू प्रभुले तपाईँको छिमेकीलाई, तपाईँको परिवारलाई, तपाईँको इष्टमित्रलाई, अरू कति मानिसहरूलाई आफूतिर खिच्नुहुन्छ। अनि मण्डलीमा पास्टरले कोही नयाँ हुनुहुन्छ भनेर भन्दाखेरि त्यहाँ गर्नै सकिँदैन, तर तपाईँ र म अल्छी भएको हुनाले यो देख्दैन, हामीले विश्वास नगरे हुनाले। मलाई त्यति धेरै कडा हुनु मन छैन, तर तपाईँ र मैले अहोभाग्य मौका गुमाइराखेको जस्तो लाग्छ मलाई। यसरी नै 16 पदमा तिमीहरूको ज्योति मानिसहरूको सामुन्ने चम्कोस्, देख्नुभयो? येसुलाई उचाल्ने कुरा चाहिँ, ज्योति चम्कने कुरा चाहिँ, तपाईँ र म भित्र येसुले जो बदल्ला ल्याउनु भएको छ, हामी येसु जस्तै सोच्ने, येसु जस्तै विचार गर्ने, येसु जस्तै मानिसहरूलाई प्रेम गर्ने, येसु जस्तै मान्छेको गलत कामहरूलाई क्षमा दिने, अरूको बारेमा राम्रो सोच्ने, शत्रुप्रति पनि राम्रो व्यवहार गर्ने, यो सबै कुरा चाहिँ के हुन्छ, हामी चम्किने कुरा हो, हामी सत्यतामा जिउँछौँ, हामी विश्वास गरेर जिउँछौँ, हामी पवित्र जीवन जिउँछौँ, हामी ख्रिस्टको इच्छा पुरा गरेर जिउँछौँ। त्यसकारणले त्यो ज्योति चाहिँ मानिसहरूको सामुन्ने तपाईँ र मैले जिउने कुराहरूद्वारा चम्किन्छ, त्यो परमेश्वरकै शक्तिले त्यो काम पुरा हुन्छ। तिमीहरूले, तिनीहरू भनेको चाहिँ त्यो देख्ने मान्छेहरू, तपाईँको छिमेकी, तपाईँको परिवार, तपाईँको इष्टमित्र, तपाईँको साथी, तिनीहरूले यहाँ के लेखा छ भने तिमीहरूको सुकर्म देखुन्। तिनीहरूले जो जो मान्छे तपाईँको सम्पर्कमा आउँछ, तिमीहरूको सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। प्रियहरू, यो कुरा कहिल्यै नभुलौँ। यो कसैको लागि गर्ने होइन, मण्डलीमा एउटा मान्छे, दुईवटा मान्छे, 10 मान्छे, 50 मान्छे हामीले ल्यायौँ भनेदेखि पास्टरको नाम ठुलो हुने होइन। यो गलत विचार लिएर नबस्नु, सैतानको काम हो त्यो। मण्डलीमा एकता नआएको, नल्याउने खालको होइन, अप्ठ्यारो बनाउने खालको काम गर्ने सैतानको हतियार भएका व्यक्तिहरू हुन्। उनीहरू नाम येसुको लिउँछन्, पूजा डेबलको गर्छन्, सैतानको। तपाईँ त्यस्तो गर्नुहुन्न। त्यसकारणले यो कुरा भन्दै गरेर आजको कुरा म सुरु गर्न चाहन्छु। साँच्ची नै परमेश्वरले हामीलाई अभाग्य मौका दिनुहुन्छ। अर्को एक दुईवटा कोट, म जहिले पनि कोट, एक दुईवटा कोट भनेको चाहिँ उनीहरूले भनेको भनाइ, एकदमै महत्त्वपूर्ण भनाइ तपाईँको अगाडि पढ्न चाहन्छु। त्यो चाहिँ एउटा चाहिँ, यो चाहिँ स्पर्जन, मलाई विश्वास छ कि वर्तमान समयमा परमेश्वरको मण्डलीको यस संसारमा यति कम प्रभाव हुनुको एउटा कारण चाहिँ के हो, त्यो चाहिँ संसारको प्रभाव मण्डलीमा हुनु। मण्डलीले चाहिँ किन संसारमा, आज मण्डली संसारमा किन छ, येसुको लागि। हामीले भर्खरै पढ्यौँ, सुकर्म देखेर परमेश्वरको महिमा गर्नुपर्ने। हाम्रो सुकर्म भनेको चाहिँ के, हामीमा येसुको प्रभाव, हामीमा पवित्रता, हामीमा प्रेम, हामीमा इमान्दारपन, त्यो चाहिँ अरूले देख्छ। तर आजको मण्डलीमा के छ, हामीले अरूलाई गवाही हुने भन्दा चाहिँ संसारको प्रभाव हामीमा, भनेको चाहिँ हामी संसारिक कुराहरू गरिराखेका हुन्छौँ, हामीमा मनमुटाव हुन्छ। मण्डलीमा सबभन्दा महत्त्वपूर्ण कुरा हुनुपर्ने के, मैले घरिघरि तपाईँहरूलाई भन्छु नि, एकतामा आउनुपर्ने कुरा। अस्तिको हप्ता मैले यो तपाईँलाई यो वरदानहरूको बारेमा भन्न भ्याइनँ, अर्को कुनै दिन म सिकाउन चाहन्छु। अनि वरदानहरूको बारेमा, पवित्र आत्माको काम, एउटा परमेश्वरले रच्नु भएको, बाइबलमा हामी बुझ्छौँ संसारको सृष्टि हुनुभन्दा अगाडि परमेश्वरलाई थाहा थियो कि मानिसहरू पापमा पर्छन् र उनीहरूको उद्धारको लागि येशु प्रभु को बलिदानको योजना बनाउनु भयो। बाइबलमा छ, बाइबलमा यस्तो कुरा पनि छ कि तपाईँ र मलाई चाहिँ संसार नबनाउँदाखेरि नै परमेश्वरले हामीलाई चिन्नु भएको थियो। बाइबलमा त्यो छ, हामीलाई त्यही बेलामै अलग गर्नुभएको थियो, बुझ्नुहुन्छ तपाईँले। तर परमेश्वरको अनुग्रह हामीलाई धेरै वर्षपछि अल्मलिएर कहाँ कहाँ हराएर कहीँ गलत काम गर्दा गर्दै गर्दा परमेश्वरले टपक्क टिपेर हामीलाई बचाउनु भयो र आफ्नो छोरा र छोरी भनेर बोलाउनु भयो। कति ठुलो उद्धार परमेश्वरले हामीलाई गर्नुभएको छ। त्यस कारणले हामी मण्डलीलाई, मण्डलीमा परमेश्वरको आत्माको काम हुन दिनुपर्छ। अनि तपाईँलाई मैले विजयी र आनन्दित पवित्र आत्माले भरपूर जीवनको लागि परमेश्वरले तयार गर्नुभएको बन्दोबस्त, अङ्ग्रेजी शब्द प्रोभिजन भनेर भनेको थिएँ, त्यो चाहिँ उहाँले रच्नु भएको सुन्दर उद्धारको सबै काम। कुनै पनि व्यक्ति कसरी परमेश्वरमा पवित्र हुन सक्छ, स्वर्गको लागि ठिक हुन सक्छ, उहाँको सेवामा ठिक हुन सक्छ, त्यो एउटा काम परमेश्वरले गर्नुभएको छ। त्यो प्रोभिजन तपाईँलाई मैले पवित्र आत्माको बारेमा, त्यसको बारेमा भनेको थिएँ। त्यसकारणले हामीले चाहिँ मण्डलीमा परमेश्वरको महिमा गर्नुपर्ने, मण्डलीमा होइन। अर्को कुरा चाहिँ, मण्डलीको टास्क, बेसिक टास्क अफ द चर्च इज, अर्को एउटा छ अङ्ग्रेजीमा मात्रै छ यो, इज टु टिच साउन्ड डक्ट्रिन। मण्डलीको सबभन्दा महत्त्वपूर्ण काम चाहिँ परमेश्वरको सत्य वचन जस्तो हो त्यही सिक्नुपर्ने, सिकाउनु पर्ने, गलत खालको होइन। त्यही कारणले म धेरै जस्तो तपाईँलाई बाइबलबाटै सबै कुरा सिकाइराखेको छु। त्यस कारणले मण्डलीका मानिसहरू जागृतिमा आउन सकुन्, होइन कुनै बाठो मान्छेको विचार, पास्टर बाठो होला उसको आफ्नो विचारहरू भनेर मान्छेहरूलाई आफ्नो प्रयोग गर्ने त्यसको लागि मण्डली होइन। मण्डली चाहिँ परमेश्वरको सत्य वचन सही प्रकारले सिकाउने ठाउँ, अनि त्यहाँका विश्वासीहरू चाहिँ परमेश्वरको वचन सिकेर येशूको चरित्रमा बदलिने कुरा हो, ताकि उनीहरूले येशूलाई महिमा दिन सकुन्। त्यसैले हामी आजको विषयमा जानेछौँ, अनि आजको विषयमा अर्को एउटा पद पनि तपाईँलाई म पढ्नु मन लाग्यो, एउटा अर्को पद, त्यो चाहिँ यहाँ अलिकति मेरो पाठ चाहिँ यहाँनिर अर्को एउटा विषय चाहिँ के छ भनेदेखि, यो पनि एकजना सिएच स्पर्जन भन्ने एकदमै प्रख्यात पास्टर प्रचारकले भनेको कुरा, उनले के भनेका छन् भने अङ्ग्रेजीमा यस्तो छ, देयर आर नो क्राउन बेरियर्स इन हेभन द्याट वेयर नट क्रस बेरियर्स इन द अर्थ। संसारमा क्रुस नबोकेकाहरू स्वर्गमा मुकुट बोक्ने हुँदैनन्। अर्को शब्दमा, संसारमा क्रुस बोक्न तयार नभएकाहरू अथवा नबोकेकाहरू चाहिँ स्वर्गमा मुकुट पाउँदैनन्। उसको भनाइ हो। अब तपाईँ र मैले क्रुस बोक्ने भनेको चाहिँ परमेश्वरको वचन अनुसार जिउने, दुःखमा सुखमा हर परिस्थितिमा दुःख दिने मान्छेलाई पनि प्रेम गर्ने, त्यो एउटा क्रुसै हो, होइन? कहिलेकाहीँ परिवारकै मान्छे दुःख दिने हुन्छ, कहिलेकाहीँ बाहिरको मान्छे हुन्छ, तर तपाईँ र मैले के गर्छौँ, हामीले जहिले पनि हामीबाट बगेको चाहिँ प्रेमको कुरा हुन्छ। एउटा साधु सुन्दर सिंहले पवित्रीकरण, येशु ख्रिस्टको पवित्रीकरण भनेको के हो भनेर सोधेको प्रश्नमा उसले एउटा कुरा भनेको छ, तपाईँले बुझ्नुहुन्छ, उनी मलाई थाहा छैन, तर अब कतिले बुझ्नुहुन्छ होला। त्यो चाहिँ कस्तो हो रे भने, एउटा सुन्दर गुलाबको फुललाई तपाईँले हातमा मिच्नु भयो, अनि तपाईँको हात त्यो एकछिनमा त्यो गुलाबको फुल चाहिँ सबै हराउँछ, काहीँ पनि रहँदैन, तर तपाईँको हात चाहिँ पूर्ण रूपमा के हुन्छ, गुलाबको सुवासना हुन्छ। येशु ख्रिस्टको पवित्रीकरण चाहिँ त्यस्तो हो रे, भनाएको मतलब तपाईँ र म ख्रिस्ट येशुमा विश्वास गर्यो भनेदेखि चाहिँ तपाईँ र ममा ख्रिस्टको सुवास देखिन्छ, हामी येशुको चरित्रमा उहाँको स्वरूपमा उहाँको सुवासमा बदलन्छौँ, त्यो भन्न खोजेको। त्यस कारणले जागृतिको प्रश्नको कुरामा है, हामी जागृतिको कुरा जहिले पनि गर्छौँ, जागृतिको लागि प्रार्थना गर्ने, जागृति भनेको चाहिँ येशु ख्रिस्टको उपस्थिति थाहा गर्ने, उहाँसँग हिँड्ने, एउटा कुरा पनि उहाँको इच्छा बिना नगर्ने, कुनै पनि कुरालाई मनमा पनि ठाउँ नदिने, काम गर्ने कुरा र मुखले बोल्ने कुरा त छुट्टै हो, मनमा पनि ठाउँ नदिने, जागृति लागेको मान्छे परमेश्वरको इच्छा गर्ने व्यक्ति हुन्छ। हुन्छ, आज हाम्रो आजको विषयमा हामी तुरुन्तै जानेछौँ, अनि तपाईँलाई मैले योभन्दा अगाडि सिकाइराखेको कुरा चाहिँ गयो, आजको विषय चाहिँ हामीले आनन्दित, विजय र आत्माले भरपूरी जीवन को लागि परमेश्वरको प्रबन्ध के हो भनेर थुप्रै कुरा सिकेका छौँ, अनि मैले हाम्रो अगुवाहरूलाई सिकाउँदै थिएँ हिजो होइन अस्ति, त्यो प्रबन्धको बारेमा के छ त परमेश्वरले हामीलाई दिनुभएको बन्दोबस्त, प्रबन्ध स्रोत, जसले गर्दा हामी विजयी जीवन जिउन सक्छौँ, अनि त्यसमा एउटा चाहिँ पवित्र आत्मा, अर्को परमेश्वरको वचन, अर्को मण्डली सङ्गति, अर्को चाहिँ प्रार्थना, यो चारवटा कुरा यहाँ छ। यो चारवटै कुराको बारेमा गहिरो विचार छ, गहिरो कुराहरू छ। त तपाईँलाई पवित्र आत्माले हाम्रो जीवनमा कसरी काम गरेर परमेश्वरको छोराछोरीको रूपमा येशूको स्वरूपमा बदल्नुहुन्छ र हामीलाई मुक्तिको निश्चयता दिनुहुन्छ। धेरै कुरा सिकाएको छु, अनि तपाईँले त्यसको बारेमा जान्न चाहनुहुन्छ भने नेपाली सर्मन डट वर्कमा गएर सुन्नुहोस्। आत्माले भरपुरी र विजयी जीवनको म यो विषयमा जतिवटा त्यहाँ छ त्यसमा तपाईँले बुझ्न सक्नुहुन्छ पवित्र आत्माको कुरा। दोस्रो कुरा, परमेश्वरको वचन। जहिले पनि पवित्र आत्माले परमेश्वरको वचन प्रयोग गरेर काम गर्नुहुन्छ, वचनभन्दा दाहिने बाँयाको काम केही पनि गर्नुहुन्न। हामी परमेश्वरको वचनमा चुर्लुम्मै डुब्नुपर्छ। हाम्रो जीवनमा परमेश्वरको वचन सदा सर्वदा दिन दिनै अध्ययन, त्यसलाई मनन गर्ने, कण्ठ गर्ने, त्यसलाई लागू गर्ने जीवनमा त्यो आवश्यकता छ। अनि तेस्रो कुरा चाहिँ मण्डली सङ्गति। मण्डली सङ्गति चाहिँ धेरै मानिसहरूको कतिचोटि बुझ्न नबुझेको जस्तो लाग्छ। मण्डली सङ्गति भनेको चाहिँ के कार्यक्रम हुन्छ त्यहाँ? वास्तवमा त्यो सबै कुरा परमेश्वरले दिनुभएको एउटा बन्दोबस्त हो, एउटा माध्यम हो, जसद्वारा हामी परमेश्वरको परमेश्वरमा विजयी जीवन जिउने कुरामा, परमेश्वरको नजिक हुने कुरामा, परमेश्वरबाट बदलिने कुरामा प्रयोग हुन्छ। जस्तो मण्डलीमा जे जे हुन्छ, प्रार्थना हुन्छ, आराधना स्तुति हुन्छ, भजन गान गाएर म परमेश्वरलाई धन्यवाद दिने हुन्छ, वचन सुन्ने हुन्छ, मण्डलीमा आएपछि एकअर्कामा सङ्गति हुन्छ। यो सबै कुरा चाहिँ बाइबलीय पवित्रतामा, सत्यतामा, परमेश्वरको आत्माको शक्तिमा हुनुपर्छ। त्यो सबै कुराले चाहिँ हामी जसरी येशूमा उद्धार पाएपछि पवित्र आत्माद्वारा येशूको शरीरको अङ्गको रूपमा गाभिन्छौँ, त्यही किसिमले हामी मण्डलीको सेवाबाट एकले अर्कालाई प्रोत्साहन र उत्साह दिन सक्छौँ। हाम्रो विजय र आनन्द आत्माले भरपुरी जीवनलाई त्यसले मद्दत गर्छ। अर्को चाहिँ प्रार्थना। तपाईँले प्रार्थनाको बारेमा सुनिराख्नु भएको छ, कुनै दिन तपाईँलाई म प्रार्थनाको बारेमा सिकाउन चाहन्छु। त्यो प्रार्थना भनेको चाहिँ मिठा मिठा शब्द होइन, वास्तवमा प्रार्थना भनेको चाहिँ परमेश्वरको इच्छा खोज्ने कुरा हो। जसले प्रार्थना गर्छ ठिक प्रकारले, उसले आफैलाई पूर्ण रूपमा परमेश्वरको अगाडि खोलिदिन्छ र प्रभुको वचन, उहाँको आत्मा, उहाँको इच्छाले के भन्छ त्यसको लागि हामी तत्पर हामी बन्छौँ। आफ्नो स्वार्थहरू त्यागेको हुन्छ, आफ्नो नामहरू त्यागेको हुन्छ, त्यहाँ आफ्नो चिनारीहरू हुँदैन, त्यहाँ येशूको महिमा हुन्छ, त्यस्तो खालको प्रार्थना। त्यसकारण यो प्रोभिजनको बारेमा कुरा गर्दै गर्दाखेरि आनन्दित र विजयी जीवनको लागि परमेश्वरले दिनुभएको प्रोभिजनको बारेमा धेरै सिकिसकेपछि, अनि त्यसपछि हामीले पवित्र आत्माको काम अनि ख्रिस्ट हामीमा हुनु भनेको मतलब के हो धेरै कुरा सिक्यौँ। त्यसपछि आज तपाईँहरूलाई अर्को विषय म सिकाउन चाहन्छु, त्यो चाहिँ हाम्रो जिम्मेवारी। आज त्यो हेर्दैछौँ अनि यसको बारेमा धेरैवटा छौँ, तर तपाईँलाई आज छोट गरीमा केही कुराहरू, विश्वासीको चाहिँ के जिम्मेवारी छ? हुन त हामीले अहिलेसम्म के सिकेको छौँ, कुनै पनि व्यक्तिको मुक्ति चाहिँ सित्तैमा, अनुग्रहमा हुन्छ, विश्वासद्वारा सबै परमेश्वरले गर्नुभएको छ। तर पनि विश्वासी हुनेवाला जो पापमा छ उसको लागि पनि उसले गर्नुपर्ने कुराहरू चाहिँ छन्। हामी वचनमा जे छ त्यही हेर्छौँ। विजयी जीवनमा प्रवेश गर्न क्रिस्चियनको जिम्मेवारी, अनि विजयमा प्रवेश गर्न मेरो भाग चाहिँ के हो, मैले गर्नुपर्ने काम के हो, होइन? क्रिस्चियनको जिम्मेवारी देखाउने तिनवटा मुख्य शब्दहरू अथवा तिनवटा कुराहरू आज हामी हेर्छौँ। तिनवटा शब्द भन्दा हुन्छ, अनि यहाँ पहिलो शब्द चाहिँ यहाँ छ, एक दुई तिन, यहाँ तिनवटा तपाईँले देख्नुहुन्छ। पहिलो शब्द जान्नु अथवा बुझ्नु भन्ने हुन्छ अङ्ग्रेजीमा नो। रोमी 6 अध्यायमा यी कुराहरू प्रष्टसँग पाउँछौँ हामीले। रोमी 6, 7, 8 अध्याय चाहिँ वास्तवमा यो तपाईँ र मैले निभाउनु पर्ने भूमिका अथवा हाम्रो जिम्मेवारीको बारेमा प्रष्ट लेखिएको छ। अनि यहाँनिर 6:1-11 हो यो, यहाँ के भयो मलाई थाहा छैन, यो 11-16 हो। अनि त्यसपछि 7:1, वास्तवमा भन्नु पर्दाखेरि 6:1-7:6 पूर्ण रूपमा तपाईँले हेर्नुभयो भने यी कुराहरू पाउनुहुन्छ। तर यो जान्नु भन्ने कुरा चाहिँ तपाईँले यहाँ पाउनुहुन्छ, तपाईँलाई म अहिले एकछिनमा त्यसको बारेमा भन्छु। दोस्रो चाहिँ आत्मसमर्पण अथवा सरेन्डर अथवा आफैलाई समर्पण गर्नु, परमेश्वरलाई दिनु। अङ्ग्रेजीमा अर्को शब्द छ यील्ड भन्ने शब्द। यील्ड भनेको चाहिँ आफैलाई समर्पण गर्नु, होइन, परमेश्वरको अगाडि आफैलाई त्याग दिनु, पुरै दिनु, सरेन्डर भन्छ, होइन? यो सरेन्डर भन्ने शब्द चाहिँ वास्तवमा आत्मसमर्पण भन्छ। तपाईँले आत्मसमर्पणको बारेमा कुरा बुझ्नुहुन्छ, आत्मसमर्पण भने सबै कुरा छोडेर अब म चाहिँ केही छैन, विशेष गरी लडाइँमा यो आत्मसमर्पणको कुराहरू हुन्छन्, जब दुई पक्षमा लड्छ, एउटाले हार्छ, हारिसकेपछि उसको हात हतियार सबै भुइँमा फालेर हात ठडाएपछि त्यो आत्मसमर्पण। अब तिमीहरूले जे गर्छस् हामी चाहिँ केही गर्दैनौँ, हामी समर्पण गऱ्यौँ भनेपछि उसले केही गर्दैन, पूर्ण रूपमा समर्पण। यो दोस्रो शब्द हो तपाईँ र मैले गर्ने जिम्मेवारीमा, अनि के हो समर्पण गर्ने त्यो हामी हेर्छौँ। अनि तेस्रो शब्द चाहिँ यहाँनिर के छ, रेकन भन्छ अङ्ग्रेजीमा कि कन्सिडर भन्छ, मानिलिनु अथवा ठान्नु, त्यसलाई सम्झनु भन्ने अर्थ लाग्छ। त्यो चाहिँ रोमी 6:11 पदमा तपाईँले पाउनुहुन्छ। त्यस कारणले यहाँ मैले पदहरू लेखिदिएको छु। त्यसले यो यो तिनवटा शब्दहरूको बारेमा हामी हेर्दछौँ आज, होइन? अनि त्यस कारणले क्रिस्चियनको जिम्मेवारी देखाउने तिनवटा कुराहरू, तिनवटा शब्दहरूको बारेमा हामी हेर्न गइरहेछौँ। जब हामी विजय र आनन्दले भरपूर क्रिस्चियन जीवनको निम्ति परमेश्वरको अद्भुत प्रबन्धलाई, होइन, त्यो प्रभिजन प्रबन्ध अथवा उहाँले रच्नु भएको मुक्तिको योजनालाई जब हामी विचार गर्छौँ, हेर्छौँ, त्यसपछि क्रिस्चियनहरूले गरिरहेका वास्तविक व्यक्तिगत अनुभवको विचार गर्छौँ अथवा ती कुराहरूलाई मूल्याङ्कन गर्छौँ, हामी यी दुई कुराको बिचमा मेल खाएको देख्दैनौँ धेरैचोटि। त्यो मेल खानुको सट्टा अचम्मको अन्तर पाउँछौँ, अन्तर भएको देख्छौँ, जुन हामीलाई चकित बनाउने विषय हो। भनेको चाहिँ तपाईँले विचार गर्नुहोस्, परमेश्वरको वचनमा पवित्र आत्माद्वारा हाम्रो जीवनमा हुने यो जम्मै आशिषको सम्बन्धी कुराहरू जति पनि हामीले बुझ्छौँ, तर क्रिस्चियनहरूको जीवनमा त्यो आशिष देख्दैनौँ, आनन्द देख्दैनौँ, भिन्नता देख्छौँ। किन? किनभनेदेखि उनीहरूले आफूले गर्नुपर्ने काम पुरा नगएको कारण। कारण क्रिस्चियनहरूको वास्तविक जीवनमा विजय र आनन्दको भरपुरीको धेरै जसो अभाव नै देखिन्छ र उनीहरूको जीवनमा निरन्तर समस्या, असफलता र सङ्घर्ष रहेको देखिन्छ धेरैको जीवनमा। तपाईँले मान्छेहरूलाई भेट्नुहुन्छ, होइन, कतिजना मान्छेहरूलाई त बाइबलमा हामीले कसरी जिउने, के भन्नुहुन्छ, के भन्नु हुँदैन, के गर्नुहुन्छ थाहा पनि छैन कतिलाई। र पक्का सिकेको मान्छेले चाहिँ के हुन्छ भने, जब कोही मान्छे आएर अर्का कुरा काट्न थाल्यो, अर्कालाई बदनाम गर्न थाल्यो, पक्का क्रिस्चियनलाई थाहा हुन्छ कि यसले चाहिँ पाप गर्दैछ। तर तपाईँ र म कतिचोटि सुनिरहेको हुन्छ, किन हामीलाई थाहा छैन त्यो के हो, समस्या हो। जो मान्छे परमेश्वरमा साक्षात जागृतिमा छ नि, पापको कुरा त गर्दैन नि उसले। गोसेप भन्छ अङ्ग्रेजीमा, गनगन भन्छ, पाप हो। तपाईँ र मैले कसैको न्याय गरेर अर्कालाई बदनाम गर्ने हाम्रो कर्तव्य होइन, हाम्रो कुनै पनि अधिकार छैन। त्यो परमेश्वरले न्याय गर्नुहुन्छ, बाइबलमा छ, बाइबलमा धेरै छ, धेरै कुराहरू हामी गर्छौँ। कतिचोटि मान्छेलाई प्रभाव पार्नलाई अलिकति कुरा बङ्ग्याएर 50-50% झुट्टा पनि हालेर मान्छेलाई विश्वास दिलाउने कतिजना क्रिस्चियनहरू मैले देखेको छु, आफूले नगरेका कुरा पनि गरे भन्ने देखेको छु। प्रियहरू हो, त्यो सबै गलत कुराहरू हो। तपाईँ र मैले चाहिँ अहिले सुरुमा मैले भने नि, हो चाहिँ हो, होइन चाहिँ होइन हुनुपर्ने। त्यसै कारण यहाँनिर मुख्य के हो, यति ठुलो प्रभिजन अनुग्रहले, यति ठुलो सहायता पवित्र आत्माद्वारा हामी परमेश्वरमा एकदम समर्पित र पवित्र जीवन हुनको लागि गर्नुभएको छ, तर मान्छेहरूको जीवनमा किन देखिँदैन भन्दाखेरि, मान्छेहरूले चाहिँ समस्या के छ भनेदेखि, दोष चाहिँ परमेश्वरको प्रबन्धमा, उहाँको मुक्तिको योजनामा होइन। येशु ख्रिस्टले गर्नुभएको जो धार्मिकताको त्यो बलिदानको काम छ त्यसमा छैन, तर गल्ती क्रिस्चियनले गर्नुपर्ने उसको जिम्मेवारी पुरा पालन नगरेको कारण यो खालको परिणाम हामी देखिरहेको छौँ मान्छेहरूको जीवनमा। अनि आज तपाईँलाई यही पढ्दै गर्दाखेरि तपाईँ आफैलाई पनि हेर्नुहोस्, तपाईँहरूको जीवनमा बाइबलीय कुरा नगर्नुपर्ने आज छ कि छैन, अथवा गर्नुपर्ने त्यो कम भएको छ कि छैन। मतलब जुन कुरा गर्नुपर्छ नि त्यो नगर्नु पनि पाप हो, कसरी त्यो कुरा हामीले बुझ्दैनौँ। परमेश्वरले जे गर भनेको छ नगर्नु पनि पाप हो, गलत गर्नु मात्रै पाप होइन। यो कुरो तपाईँले बाइबलमा पढ्न सक्नुहुन्छ, किनभने सदम र गोमोराका मान्छेहरू किन भस्म भएका थिए भने, उनीहरूले नगर्नुपर्ने कुराहरू गरेको मात्रै होइन कि गर्नु, उनीहरू धन सम्पत्ति सबै थियो, र उनीहरूले जुन कुरा गर्नुपर्ने त्यो गरेका थिएन। तपाईँले पढेर हेर्नुहोस् त्यसको बारेमा। अनि आत्मिकी विजय र धार्मिकताको जीवन जिउने कुरा एउटा आश्चर्य कर्म हो, आश्चर्य कर्म आज पनि हुन्छ। अनि कुनै पनि व्यक्ति ख्रिस्टमा आत्मिकी रूपमा आत्माले भरपूर हुने, जागृतिमा आउने, परमेश्वरमा नयाँ जन्म पाउने, नयाँ व्यक्ति हुने, यो आश्चर्य कर्म यो परमेश्वरद्वारा मात्रै हुन्छ। आश्चर्य कर्म केवल परमेश्वर आफैले गर्नुहुने कामद्वारा मात्र हुन सम्भव छ। कुनै पनि व्यक्ति पक्का पक्का इमानदार क्रिस्चियन, सत्यवादी क्रिस्चियन, जीवन भएको क्रिस्चियन परमेश्वरले काम गरे हुनुपर्छ। उसमा अचम्मको काम हुन्छ। हामी धेरैजनामा सायद परमेश्वरलाई काम गर्ने मौकै दिएको छैनौँ हामीले, होइन? त्यो कुरो विचार हुन्छ। परमेश्वरले हामीमा गर्नुहुने काम मानिसले निभाउनु पर्ने जिम्मेवारीमा भर पर्छ। परमेश्वरले गर्नुहुन्छ त्यो काम, आश्चर्य काम परमेश्वरद्वारा मात्रै हुन्छ। तर हामीले गर्ने कुरा नगर्यो भने परमेश्वरले गर्न सक्नुहुन्न। जबसम्म हामीले परमेश्वरलाई अनुमति दिँदैनौँ, विश्वास हामीले गर्नु पर्यो। यसो प्रभुले भन्नुहुन्छ नि, तिमीहरूसँग तिम्रो विश्वासले तिमीलाई अभिषेक भएको छ। जब चेलाहरूले विश्वास गरौँ, तिमीहरूको विश्वास कहाँ गयो भन्नुहुन्छ, होइन? तपाईँलाई थाहा छ, विजयी क्रिस्चियन जीवनको निम्ति हामीले गर्नुपर्ने जिम्मेवारी वास्तवमा साधारण छ, एकदम सिम्पल कुराहरू छन्, ठुल्ठुलो कुरा होइनन्। तर यो जिम्मेवारी निभाउन अति नै महत्त्वपूर्ण छ। त्यो जिम्मेवारी ननिभाउँदाखेरि चाहिँ परमेश्वरले हामीमा काम गर्न पहिला हामीले गर्नुपर्ने जिम्मा हामीबाट पुरा गर्नुपर्ने हुन्छ। तब मात्रै हामीले परमेश्वरको काम देख्छौँ। हामीले गर्नुपर्ने यी एकदमै साधारण लाग्ने तर महत्त्वपूर्ण जिम्मेवारी सानसाना कुराहरू हुन सक्छन्। त्यो त्यसलाई चाहिँ हामीले तीन शब्दमा अघि मैले तपाईँलाई भनेको थिएँ वर्णन गर्न सकिन्छ, जुन चाहिँ पावलद्वारा पवित्र आत्माले रोमी छ अध्यायमा प्रष्टसँग लेखिएको छ। रोमी छ अध्याय वास्तवमा एक एक शब्द गरेर, एक एक पद गरेर अध्ययन गर्ने अध्याय हो। र हामी एकदम छोटकरीमा आज जान प्रयास गर्छौँ। फेरि पनि यहाँनिर पहिला कुरा बुझ्नुपर्ने, जान्नुपर्ने, अर्को सरेन्डर, आत्मसमर्पण अथवा आफैलाई समर्पण गर्नुपर्ने, अनि अन्तिम चाहिँ मानिलिनुपर्ने, ठान्नुपर्ने, त्यसलाई सम्झनुपर्ने भन्ने कुरा यहाँनिर तपाईँले देख्नुहुन्छ। अनि त्यसपछि पहिलोबाट हामी सुरु गर्छौँ। पहिलो शब्द चाहिँ, पहिलो विचार चाहिँ के छ यहाँनिर भने, रोमीमा जान्नुपर्ने कुरा चाहिँ हामीले चाहिँ जान्नुपर्ने, बुझ्नुपर्ने। रोमी छको एक र एघारदेखि सोह्र अथवा सात, रोमी सातको एकमा पावल भन्छन् कि तिमीहरू जान्दैनौ, कि तिमीहरू बुझ्न अबुझ छौ, डु यु नट नो। तपाईँलाई मैले एघार पद पढ्न चाहन्छु छको, यहाँ के लेखा छ, यसै गरी तिमीहरूले पनि आफू आफूलाई पापको लेखि मरेका तर ख्रिस्ट येशूमा विश्वासको लागि जीवित भएको ठान्नुपर्छ। यो चाहिँ तपाईँले तेस्रो शब्दमा आउँछ, पदमा आउँछ। तर तपाईँलाई म यहाँ बाह्र पद पढ्छु। यसकारण शरीरका अभिलाषा अनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीर पापलाई राज्य गर्न नदेऊ। तेह्र पद, अनि यहाँनिर सायद हामीले त्यो पद पाउँछौँ। तेह्र पदमा आफ्नो शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण गर, तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै आफैलाई परमेश्वर कहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताको साधन जस्तै परमेश्वर कहाँ समर्पण गर। यो दिने र समर्पण गर्ने एउटा शब्द हामीले हेरेका थियौँ, त्यो चाहिँ दोस्रो पोइन्टमा पऱ्यो, होइन? त्यस कारणले यहाँनिर चौध पदमा के छ, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। यहाँ सोह्र पदमा के तिमीहरू जान्दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जससँग समर्पण गर्छौ त्यसको आज्ञा तिमीहरू पालन गर्छौ, त्यसको कमारा पनि हुन्छौ, कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको कमारा, होइन? यो समर्पणताकै कुरा आयो, दोस्रो पोइन्ट, जो हामी हाम्रो जिम्मेवारी हो समर्पण आफैलाई दिइहाल्ने। हामीले व्यवस्थातिर अथवा हामीले संसारिक कुरातिर मन दियौँ भने के हुन्छ, हामी त्यसैको कमरा हुन्छौँ यहाँनिर लेखा छ। तर येसु प्रभुमा हामीले आफैलाई समर्पण गऱ्यौँ भने हामी येसुको दास हुन्छौँ, हामी हुनुपर्ने चाहिँ येसुको दास। तर तपाईँलाई मैले भनेको पद चाहिँ यहाँनिर छ, रोमी सातको एकमा, भाइ हो कि तिमीहरू जान्दैनौ, म व्यवस्था जानेहरूसँग बोलिरहेछु कि मानिसहरूको जीवनकालसम्म मात्र व्यवस्था लागु हुन्छ, के तिमीहरू जान्दैनौ? भनाइको मतलब के हो भनेदेखि, हामी विश्वासीहरूले परमेश्वरको व्यवस्था, उहाँको प्रभिजन, उहाँले उद्धार गर्ने कुराहरू, वचनले कसरी हामीले उद्धार पाउँछौँ, वास्तवमा यो सबै शिक्षाहरू राम्रोसँग बुझ्नुपर्ने हुन्छ। त्यो बुझ्न जरुरी छ हाम्रो, त्यो हाम्रो जिम्मा हो। नबुझ्यो भने हामी जिउन सक्दैनौँ परमेश्वरको वचनका कुराहरू, त्यही कारण हामीले सुनिराख्नु पऱ्यो। होइन भने म क्रिस्चियन भइहालेँ, कतिजना मान्छेको विचार विश्वास गरिसक्यो, बप्तिस्मा लिइसक्यो, चर्च गइरहेछ, सिद्धियो, त्यसपछि दिमाग दुखाउने काम छैन। तर परमेश्वरको बारेमा त्यस्तो छैन। परमेश्वरको बारेमा हामी दिनदिनै सिक्नुपर्छ, उहाँसँग गहिरिनुपर्छ, उहाँसँग समय बिताउनुपर्छ, उहाँका वचनहरू पढ्नुपर्छ। यो क्रिस्चियन तरिका हो। तपाईँ जब परमेश्वरबाट जन्मिनुहुन्छ नि, तपाईँलाई त्यो वचन पढ्ने भोक पनि हुन्छ, यदि हामी विजयी जीवनको लागि परमेश्वरको अद्भुत प्रबन्ध बारे अनभिज्ञ छौँ अथवा जानेका छैनौँ अनि यसलाई पुरा बुझेका छैनौँ भने त्यहाँ हार निश्चय हुन्छ। बुझ्नुहुन्छ? परमेश्वरको कुरा, उद्धारको कुरा, वचनको कुरा, पवित्र जीवन कसरी जिउने, क्रिस्चियनले कसरी गवाही हुने, यो सबै किन क्रिस्चियनले सुसमाचार सुनाउनु पर्छ, यो सबै कुरा तपाईँले बुझ्नु भएको छैन भने तपाईँ निश्चय नै फेल हुनुहुन्छ। भनेको मतलब तपाईँ पापमा पर्न सक्नुहुन्छ। पापको बन्धनमा परेको पापीले, कुनै पनि ख्रिस्टलाई चिन्नु अगाडिको मान्छेले, उसको पापको निम्ति ख्रिस्ट मर्नु भएको छ र उसले भोग्नुपर्ने पापको दण्ड जुन आत्मिकी मृत्यु हो उसको सट्टामा ख्रिस्टले भोगिसक्नु भएको छ भन्ने सुसमाचार एउटा पापीले सुन्नुपर्ने हुन्छ। धेरैचोटि हामी मानिसहरूलाई सुसमाचार सुनाउने भन्छौँ, आफ्नो नजिकको मान्छेहरूलाई ख्रिस्टमा विश्वास गर्ने कुरा गर्छौँ, तर कहिले पनि उसको पाप कति भयानक छ, त्यो पापले गर्दाखेरि परमेश्वरको क्रोध छ, बाइबलमा छ, रोमी 1 अध्यायमा तपाईँले 18 देखि 3 अध्यायको 20 सम्म हेर्नुहोस्, पूर्ण रूपमा त्यहाँ तपाईँले पाउनुहुन्छ परमेश्वरको क्रोध छ। अनि त्यो पापबाट हामी क्षमा नपाएसम्म, येशूलाई विश्वास नगरेसम्म परमेश्वरको क्रोध हामीमा आउँछ। जब संसारको अन्त हुन्छ अनि त्यो कहिल्यै नदिम्ने आगोमा त्यो फालिनेछ, त्यो कुरा छ। त्यसकारणले यो सुसमाचार बुझाउनु पर्ने हुन्छ हरेक मान्छेले। पहिलो कुरा चाहिँ उसको जीवनमा पाप छ, उसले यति भयानक परमेश्वरको विरुद्धमा पाप गरेको छ भने बुझेर अब मलाई चाहिँ यो पापबाट उम्कने बाटो चाहिँ येशू ख्रिस्ट मात्र हुनुहुँदो रहेछ, उहाँमा मैले विश्वास गर्नुपर्छ, किनभने मलाई उद्धारकर्ता चाहियो ताकि म पापबाट उम्कन सकु। दोस्रो पोइन्ट, अनि कसरी उहाँलाई ग्रहण गर्ने र उहाँमा जिउने, उहाँमा अगाडि बढ्ने, तेस्रो पोइन्ट हो। सुसमाचार यसरी बुझ्नुपर्छ, नत्र यो नबुझिया छ भनेदेखि चाहिँ कतिचोटि हाम्रो मुक्ति होला तर हामीले खास मुक्ति, धेरैजना मान्छेहरू क्रिस्चियन हुन्छन्, चर्चमा अगुवा जस्तै पनि हुन्छन्, सिकाउने पनि हुन्छन्, अनि केही वर्ष केही वर्ष केही वर्षपछि अनि उनीहरू ब्याकस्लाइड भएको देखिन्छ। कतिजनाले टिका ला देखेँ यसपाला मैले, थाहा छ किन? उनीहरूले कहिले पनि सुसमाचार पक्का बुझेन, उनीहरूले यो कुरा बुझेन कि परमेश्वर हाम्रो पापप्रति कति क्रोधित हुनुहुन्छ र हामीलाई नाश नहोस् भनेर ख्रिस्टलाई संसारमा पठाउनु भयो। यो सुसमाचार एउटा खुसीको खबर हो तर यसको अर्को पक्ष चाहिँ दुःखको खबर छ। त्यो चाहिँ के हो भनेदेखि, अहिले परमेश्वरबाट टाढा भएको पापी हो जसले परमेश्वरलाई पक्का पाप मानिलिएको छैन, विश्वास गरेको छैन, तर उसमा पापमै रहँदाखेरि पापको दण्ड हुनेछ जुन अनन्त मृत्यु हो। त्यसकारण तपाईँ र मैले मानिसहरूलाई सुसमाचार सुनाएर ख्रिस्टमा ल्याउनु पर्ने, 42 वर्ष अगाडि मैले विश्वास गरेपछि मैले दिनदिन मेरो आमा बुवा र दाजुभाइलाई प्रार्थना किन गरेँ, किनभने उनीहरूको पापको कारणले एक दिन उनीहरू कहिल्यै नबिनिभ्ने आगो र गन्धको भट्टीमा फालिने थिए, त्यो म चाहन्छु। पापको दण्ड भयानक छ प्रियहरू हो, नत्र ख्रिस्ट संसारमा आएर मानिस भएर यति दर्दनाक क्रुसको मृत्यु भोग्नु पर्ने थिएन। हामीले कहिलेकाहीँ क्रुसको बलिदानको कुरालाई कम सम्झन्छौँ प्रियहरू। यसकारण एउटा क्रिस्चियनले विजयी जीवन जिउनको निम्ति परमेश्वरले तयार गर्नुभएको मुक्तिको प्रबन्ध, सुसमाचार प्रष्ट जान्नुपर्ने हुन्छ। कसरी हामीले उद्धार पाउँछौँ भन्ने कुरा प्रष्ट जान, वास्तवमा समस्या र आफ्नै असफलताको सङ्घर्षको सामना गरिरहेको एउटा क्रिस्चियनको लागि यो एउटा शुभ समाचार हो, किनभने उहाँमा हामी उद्धार पाउँछौँ, क्षमा पाउँछौँ, होइन? अनि तपाईँलाई मैले सुरुमै भनिसकेँ, ख्रिस्चियनले निर्वाह गर्नुपर्ने जिम्मेवारी बारे, ख्रिस्चियनले के गर्नुपर्छ, कसरी परमेश्वरमा हामीले जीवन पाउन सक्छौँ र त्यो जीवन विजय हुनसक्छ। रोमी 1:6 अध्याय पुरा र 7 अध्यायको 1 देखि 6 सम्म तपाईँले पढ्नुभयो भने तपाईँले प्रष्ट बुझ्नुहुन्छ, जुन हाम्रो लागि शुभ समाचारको कुरा हो, यसअनुसार हामी ख्रिस्टसँग एक हुनुपर्नेछ, युनाइटेड युनियन विथ क्राइस्ट। अब तपाईँलाई यो युनियन विथ क्राइस्ट भन्ने बारेमा आज म धेरै समय बिताउँदिनँ, समय सिद्धिसक्यो। ख्रिस्टसँग एक हुने कुरा वास्तवमा यति महत्त्वपूर्ण कुरा छ, तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ। ख्रिस्टसँग एक हुने, कुनै पनि व्यक्ति जो नयाँ जीवन पाउँछ ऊ त ख्रिस्टसँग एक हुन्छ। अघि मैले तपाईँलाई त्यो गुलाबको फुल मिचेर अब त्यसको अस्तित्व चाहिँ हराउँछ तर उसको हातमा चाहिँ पुरा गुलाबको बासना आउँछ। हामी ख्रिस्टमा विश्वासद्वारा ग्रहण गरेर उहाँ पवित्र आत्मामा आएर हामीमा बस्नु भएपछि म र ख्रिस्त एउटै हुन्छौँ, ममा ख्रिस्ट हुनुहुन्छ। मेरो बोली, मेरो विचार, मेरो व्यवहार, मेरो योजना, मेरो काम पूर्ण ख्रिस्टको हुन्छ। पावलले गलातीका विश्वासीहरूलाई गलाती 4:19 के भन्छ? तिमीहरूमा ख्रिस्ट नबनिन्जेल म प्रसव पीडामा परेको छु। प्रियहरू, तपाईँ र ममा ख्रिस्ट बन्ने कुरा जागृतिको कुरा हो। के तपाईँ त्यो कदममा हुनुहुन्छ? तपाईँमा ख्रिस्ट बन्दै हुनुहुन्छ? होइन भने हामी गेम खेलिराखेका छौँ तर परमेश्वरलाई पछि राखेका छैनौँ। हामीले ख्रिस्ट हामीमा भन्ने विषयमा धेरै कुरा हेरेका छौँ। यस विषयमा एउटा छुट्टै वचन हामीले सुनेका छौँ। तपाईँलाई रिकल भएन, तपाईँले बिर्सनु भयो भने मैले भने नि त्यो वेबसाइटमा गएर सुन्नुहोस् अनि तपाईँलाई धेरै आशिष हुनेछ। मृत्यु र पुनरुत्थानमा परमेश्वरको हरेक सन्तान छोराछोरी होइन ख्रिस्टसँग सामेल भएका छन् अथवा ख्रिस्टमा एक भएका हुन्छन्। ख्रिस्ट सँगसँगै हामी जी उठाइएका हुन्छौँ। हामीमा पवित्र आत्मा, ख्रिस्टको आत्मा, ख्रिस्ट हामीमा बास गर्नुहुन्छ। हाम्रो शरीरलाई पवित्र आत्माको मन्दिर अथवा परमेश्वरको मन्दिर भनिएको छ। तिनी पुरानो मालिकबाट मुक्त भएका छन्, मतलब व्यवस्थाबाट स्वतन्त्र भएका छन् र ख्रिस्टको दास भएका छन्, जुन पवित्र आत्माको शक्तिको काममा भइरहेको हुन्छ। यो कुरालाई प्रष्ट पार्न पावलले एउटा उदाहरण दिएका छन्। तपाईँलाई म यो उदाहरण भन्न चाहन्छु। वास्तवमा यो रोमी 6 अध्यायमा तपाईँले यो पाउनुहुन्छ। ऊ एउटा स्त्री जस्तै हो जसले पहिलाको पति, एउटा स्त्री जस्तै भनेको चाहिँ त्यो व्यक्ति, त्यो क्रिस्चियन जसले, यहाँनिर व्यवस्थाको बारेमा अझै अरू कुरा छ, आज समय छैन। व्यवस्था गलत छैन, नियम गलत छैन, तर तपाईँ र मैले व्यवस्था पालन गर्न कोसिस गरेर हामी सक्दैनौँ, हामी फेल खान्छौँ, हाम्रो क्षमताले भ्याउँदैन। हामीले परमेश्वरमा भरोसा गरेर आफ्नो जीवन परमेश्वरमा सुम्पिनुपर्छ। त्यही पहिलो पोइन्ट हामीले भर्खरै के हेरिराखेका थियौँ, हामीले जान्नु पर्यो, बुझ्नु पर्यो। अब ती स्त्री पहिलो पतिबाट स्वतन्त्र भएर अर्को पुरुषसँग पुनः विवाह गरेकी छे, पहिलो पति चाहिँ मरेपछि होइन। यसै गरी अब क्रिस्चियन स्वतन्त्र भएको छ र अब नयाँ पतिसँग सम्बन्धमा आएको छ, जो बौरी उठ्नु भएको जीवित ख्रिस्ट हुनुहुन्छ। यहाँ ख्रिस्टसँगको सम्बन्धबारे बुझ्नु जरुरी छ। वास्तवमा यो रिलेसनसिप, सम्बन्ध, यो अर्को विषय हो, एकदम गहिरो विषय हो। जो मान्छे ख्रिस्टको सम्बन्धमा हुन्छ नि, उसमा गलत नियत, खराब सोच, मान्छेहरूप्रतिको डाहा र मान्छेहरूप्रतिको खुट्टा तान्नेपन र मान्छेलाई बदनाम गर्ने, मान्छेको बारेमा, सफल भएको मान्छेको बारेमा डाहा गर्ने, यो सबै कुरा हुँदैन। किनभने ऊ त ख्रिस्टको सम्बन्धमा छ नि, ख्रिस्टले त गर्नुहुन्न नि। प्रियहरू, तपाईँमा त्यस्ता कुरा छ भने, ईर्ष्या, डाहा, मान्छेको कुरा काट्ने, मान्छेको बारेमा गलत सोचिराख्ने, मान्छेको बारेमा मान्छेलाई भड्काउने काम गरिरहनुहुन्छ भने के हुन्छ थाहा छ तपाईँलाई? तपाईँ परमेश्वरको आत्माको काम होइन नि त, त्यो सैतानको काम हो नि। ख्रिस्टसँग सम्बन्ध भएको मान्छे त्यस्तो गर्दै गर्दैन। वचनमा ख्रिस्ट र विश्वासीको सम्बन्ध, विवाहमा पति र पत्नीको सम्बन्धको उदाहरणबाट बुझाइएको छ। तपाईँले एफिसी 5 अध्यायमा देख्नुहुन्छ कसरी एउटा पति र पतिको सम्बन्ध चाहिँ मण्डली अथवा विश्वासी र ख्रिस्टको सम्बन्धको बारेमा। अब त्यो पनि कुरा गर्ने हामीसँग समय त छैन, तर एउटा महत्त्वपूर्ण कुरा छ अनि धेरैचोटि चाहिँ हामीले नबुझेर नै। अनि अर्को कुरा, तपाईँले देखेको धेरै क्रिस्चियनहरू सायद उनीहरूले पक्का जीवन पाएको छैन, त्यसैले होसियारी हुनुहोस्, तपाईँ आफूलाई ठिक गर्नुहोस्, अरूको बारेमा नगर्नुहोस् कुरा। अनि यहाँ रोमी 7:3-2-3 त्यो स्त्रीको उदाहरण यहाँ दियो। उदाहरणको लागि एउटी स्त्री के अरे विवाहिता स्त्री तिनको पति बाँचुन्जेल आफ्नो पतिसँग कानुनले बाँधिएकी हुन्छिन्। अब यही नियम छ बाइबलमा। यो कतिजना हाम्रो संस्कृतिको कारणले, नेपालमा त के छ भने पति मरेपछि विधवाले बिहे गर्दैन प्राय, तर बाइबलमा चाहिँ यो कुरा छ है। यो विवाहको बारेमा अर्को विषय हो, स्वर्गमा विवाह कुरा छैन भनेको छ, तर यो संसारमा चाहिँ विवाह चाहिँ पवित्र हुनुपर्छ। जबसम्म पति जीवित छ, पत्नी जीवित छ, उनीहरू एकअर्कामा टोटली समर्पित हुनुपर्छ, त्यो कुरो छ। तर यदि तिनको पति मर्यो भने पति सम्बन्धको कानुनबाट पनि तिनी मुक्त हुन्छे। यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलिनी छिन्। व्यभिचार भनेको भयानक पाप हो। अनि तपाईँले गलाती 5:19-21मा हेर्नु भने व्यभिचार पनि त्यहाँ छ, परमेश्वरको राज्यको हकवाला हुँदैन भनेर लेखेको छ। तर पति मर्यो भने तिनी त्यस कानुनबाट मुक्त हुन्छन् र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदैनन्। त्यसकारणले पवित्र जीवन, धेरै मान्छेहरू मैले देखेको छु क्रिस्चियनहरू यस्तो सम्बन्धमा, भनौँ न पति के भन्छ पुरुष र स्त्रीको बिचको सम्बन्धमा आँखा झिम्काउने मान्छेहरू धेरै देखेको छ क्रिस्चियनहरू। परमेश्वरको अगाडि यो गलत कुरा हो, ठुलो पाप हो, हामीले पवित्र जीवन जिउनुपर्छ। दोस्रो पोइन्टमा हामी जान्छौँ। दोस्रो कुरा अथवा शब्द चाहिँ के छ? समर्पण। समर्पण, अघि समर्पणको बारेमा थुप्रै पदहरू मैले पढिसकेँ। आत्मसमर्पण अथवा आफैलाई परमेश्वरलाई दिने, पूर्ण रूपमा आफ्नो सम्पूर्ण कुरा पुरा ख्रिस्टलाई सुम्पने। अब यो यसको बारेमा पनि तपाईँलाई आज मैले सबै बताउन भ्याउँदिनँ साथी, एउटा एउटा टपिक्समा एकचोटि गर्नुपर्ने। तर तपाईँले विचार गर्नुहोस्, आफैलाई पूर्ण रूपमा परमेश्वरमा सुम्पिने, परमेश्वरलाई दिने। अनि जुन चाहिँ रोमी 6:13 अनि 14:14-21 यी कुराहरू लेखेका छन्, यहाँ हामी हेर्ने प्रयास गर्छौँ। आफ्नो शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै आफैलाई परमेश्वर कहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधन जस्तै परमेश्वरमा समर्पण गर। शरीरका अङ्गहरूलाई परमेश्वरमा समर्पण गर्ने। शरीरका अङ्गहरू भने के? हाम्रो दिमाग, हाम्रो विचार, हाम्रो मुख, हाम्रो आँखा, हाम्रो कान, हाम्रो हात, हाम्रो खुट्टा, हामीमा जे जति छन् सबै धार्मिकता भनेको चाहिँ परमेश्वरको इच्छा, परमेश्वरले गर्ने जस्तो त्यो धार्मिकता, परमेश्वरको काम। तपाईँ र म सबै परमेश्वरको काममा समर्पित हुनुपर्छ, आफ्नो स्वार्थको कुरा र आफ्नो इच्छा होइन। र तपाईँले धेरै क्रिस्चियन भेट्नुहुन्छ, उनीहरूले आफ्नै राज्य बनाइराखेका छन् र पनि हामीलाई कतिचोटि थाहा हुँदैन कि यो मान्छे गलत छ। त्यो कुरो त तपाईँको मण्डलीमा मैले देखेको छु, गलत भएको बेलामा त्यहाँ धेरैजना मान्छेले बुझेको देखिनँ मैले। त्यही कारणले हामी यो परमेश्वरको वचन हेरिराखेका छौँ। त्यसैले आफैलाई मूल्याङ्कन गर्नुहोस्, तपाईँ कहाँ हुनुहुन्छ। वचनले के भन्छ? 14 पदमा, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। पापले राज्य गर्ने छैन, हामी धार्मिकतामा समर्पित हुनुपर्छ। दोस्रो समर्पण हुने कुरा हामीले हेर्दैछौँ यहाँ 16 पदमा, के तिमीहरू जान्दैनौ? अब यो जान्दैनौ भन्ने कुरा यहाँ फेरि देख्नुभयो, तिमीहरू जान्दैनौ। यो जान्नुपर्ने कुरा चाहिँ पहिलो पोइन्टमा थियो, होइन? आज्ञाकारी खमराको रूपमा आफैलाई जस कहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमीहरू पालन गर्छौ, त्यसको कमारा पनि हुन्छौ, कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने अनाज्ञाकारी के अरे आज्ञाकारिताको कमारा। सो मृत्युतिर लाने पापको कमारा मान्छेको जीवनमा के हुनसक्छ? बाइबलमा प्रष्ट लेखिएको छ, जति कुराहरू सांसारिक र शारीरिक छन् होइन, ती कुराहरू चाहिँ पाप कर्म हुन्। तपाईँमा त्यस्तो खालको कुरा छ भनेदेखि, जो मान्छे झुटा कुरा गर्छ नि, रुपियाँ पैसाको कुरामा होस्, कुनै पनि अरू सम्बन्धको कुरामा होस्, परमेश्वरको कुरामा होस्, सेवाको कुरामा होस्, जहाँ स्वार्थ अगाडि राख्छ मान्छेले, परमेश्वरको मान्छेले एकदम खुला हृदयले परमेश्वरको अगाडि नम्र भएर जानुपर्ने हुन्छ। त्यसकारणले रोमी 6:17-18 यहाँनिर यस्तो पोइन्ट 17, तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू जो एकपल्ट पापमा पापका कमारा थियौ, अब जुन शिक्षाको नमुनामा तिमीहरू सुम्पिएका थियौ त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ। तपाईँले यसलाई अझै पढ्न सक्नुहुन्छ, धार्मिकताको कमारा कसरी बनिन्छ भन्ने कुरो त्यहाँनिर लेखेको छ। यहाँनिर 6:19 तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु, किनकि जसरी तिमीहरूले एकपल्ट आफ्ना अङ्गहरूलाई अशुद्धता र झन्झन बढी अपराधका निम्ति समर्पण गर्यौ, अब त्यसरी नै पवित्रीकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर। तपाईँ र मेरो दिमागमा, मुखमा, हातमा, खुट्टामा, हाम्रो योजनामा, इच्छामा, कुनै पनि कुरामा पाप कर्मको कुरा हुनु भएन, तर धार्मिकताको कुरा, परमेश्वरको कुरा हुनु पर्यो। त्यही कुरा रोमी 6:20-21 पनि हामी हेर्छौँ, तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखी स्वतन्त्र थियौ, अब जुन कुरामा तिमीहरू अहिले शर्माउँछौ सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ, ती कुराहरूको अन्त चाहिँ मृत्यु हो। भनाइको मतलब पाप कर्म गर्ने कुराको पछि लाग्ने मान्छे चाहिँ के हुन्छ, त्यसको प्रतिफल, त्यसको परिणाम चाहिँ मृत्यु हो। जो मान्छे ख्रिस्टमा विश्वास गर्छु भन्छ, मानिसहरूको अगाडि अरूले विचार गर्दा पनि ऊ चाहिँ असलै मान्छे होला जस्तो लाग्छ, तर त्यो मान्छेलाई थाहा छ, परमेश्वरलाई थाहा छ उसको हृदयमा के छ। त तपाईँ र ममा गलत छ भने चाहिँ अन्त चाहिँ मृत्यु हुन्छ, डरलाग्दो कुरा हो। भन्न चाहिँ मुक्ति पाएको कहिलेकाहीँ हुन्छ नि, क्यान्सरको बिरामीलाई नदुख्ने औषधि दिन्छ, अनि त्यो त्यो औषधि ला पाउने मान्छेले के भन्छ, मदविषेक भएँ भरे रोग चाहिँ च्यापिराखेको हुन्छ, एक दिन मर्छ। कतिचोटि मानिसहरू त्यही क्यान्सरको नदुख्ने औषधि जस्तै मात्रै विश्वास गर्छ। तपाईँ र मैले जाँच्नुपर्छ, किन परमेश्वरले त्यस्तो विश्वास होइन, साँच्ची नै जीवन दिनुहुन्छ। जब हामी पवित्र आत्माको महिमा महिमित शक्तिद्वारा, महान शक्ति लेखेको महिन भएछ, महान शक्तिद्वारा बौरी उठ्नु भएको ख्रिस्टसँग पवित्र आत्माको चमत्कारिक शक्तिद्वारा हाम्रो एकताको यो महान रहस्य सिक्छौँ, तब हामीले आफूलाई मरेकाहरूबाट जीवित रूपमा परमेश्वरको अधीनमा समर्पण गर्नुपर्छ। तपाईँ र म परमेश्वरमा एकतामा आएका हुन्छौँ, हामी परमेश्वरको महिमाको निम्ति आफैलाई समर्पण गर्नुपर्छ। हामी मरेकाहरूबाट जीवित भए भए अनुसार आफैलाई परमेश्वरमा समर्पित गर्नुपर्छ। तर मृतबाट जीवित हुन्छौँ कि भनेर समर्पण गर्ने होइन, अर्को कुरा, जे जे हामी गर्छौँ नि त्यो मुक्ति पाउनलाई गर्ने होइन, हामीले मुक्ति पाइसकेका छ, तर मुक्ति पायो भने चाहिँ त्यो गर्छ। फेरि भनेछ नि, जो परमेश्वरबाट जन्मिया हुन्छ नि उसमा त्यो चिन्ह नै आइहाल्छ। त्यो के हो, उसले येशूमा विश्वास गर्छ, पक्का हुन्छ, परमेश्वरलाई प्रेम गर्छ, साँचो प्रेम, एकअर्कालाई प्रेम गर्छ, साँचो प्रेम, परमेश्वरको वचन पालन गर्छ, साँचो पालन, आज्ञा पालन, कोसिस होइन, इमान्दारपन, संसारमाथि विजय हुन्छ भनेको चाहिँ कुनै पनि पाप कर्मदेखि विजय हुन्छ, साँचो विजय, किनभने त्यो जन्मिसकेको छ। त्यो सबै पाँचवटा चिन्ह गरेर ऊ चाहिँ मुक्ति पाएको होइन, उसले जन्मियो परमेश्वरमा, ऊ त नयाँ भइसक्यो। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि, दोस्रो कोरन्थी 5:17, त नयाँ सृष्टि बनाउने त पवित्र आत्माको नयाँ जन्म हो। त्यसैले मान्छेले नयाँ जन्म पायो भने त्यो नयाँ जन्मको व्यक्ति नयाँ हुन्छ, देखिन्छ उसमा, त्यो चिन्ह हुन्छ। त्यस कारण हामीले अब नयाँ प्रकारले जिउँछौँ, जसरी पुतली पहिला झुसिलकिरा हुँदाको स्वभाव, पुतली भएपछि के हुन्छ, उसले रस चुस्छ, पात मजाले पखेटाले उड्छ, रङ्गिन चङ्गी फुलहरूमा जान्छ, परिवर्तन भयो नि। तपाईँ र ममा ख्रिस्टको आत्मा छ र हामी साँच्ची नै नयाँ जीवन पायो भने हामीमा परिवर्तन हुन्छ, कारण हामी जीवित भएका छौँ र ख्रिस्टसँग एक भएका छौँ। त्यसैले हामीले आफूलाई अरू के अरे उहाँको अधीनमा राख्नुपर्छ। उहाँको अधीनमा भनेको चाहिँ कुनै पनि कुरा येशूको इच्छा बिना, उहाँको एप्रुभल बिना हामी गर्दैनौँ, उहाँको इच्छा बिनाको काम गर्दैनौँ। यदि हामीले आत्मसमर्पण गरेनौँ भने परमेश्वरको प्रबन्धबाट अथवा परमेश्वरले रच्नु भएको जुन मुक्तिको योजना छ त्यसबाट हामीले लाभ उठाउन सक्दैनौँ अथवा हामीलाई केही फाइदा हुँदैन, हामीले कुनै किसिमको फाइदा लिन सक्दैनौँ त्यसबाट। त्यसकारण परमेश्वरबाट आउने आशिषमा सहभागी हुन हामी केवल उहाँमा मात्र भरोसा गरेर उहाँमा दैनिक रूपमा आफैलाई उहाँ सामु सुम्पनु अनि आफैलाई दिनुपर्ने हुन्छ। तेस्रो पोइन्ट हामी हेर्छौँ, तपाईँलाई मैले दुईवटा पोइन्ट भनिसकेँ, पहिलो चाहिँ बुझ्नुपर्ने जान्नुपर्ने, दोस्रो सरेन्डर अथवा आफैलाई समर्पण, तेस्रो चाहिँ मानिलिनुपर्ने ठान्नुपर्ने अथवा रेकन भन्छ अङ्ग्रेजीमा, अनि कन्सिडर अथवा काउन्ट एज फ्याक्ट, सत्य भनेर मान्ने। यो चाहिँ रोमी 6:11 तपाईँले देख्नुहुन्छ, अनि रोमी 6 प्रतिफल भन्ने शब्दभन्दा, तपाईँले रोमी 6 पढ्नुभयो भने प्रतिफल भन्ने त्यो चाहिँ परिणाम हो, त्योभन्दा अगाडि नै हेर्नुभयो भने चाहिँ यो शब्द चाहिँ आउँछ। हामीले मानिलिनुपर्ने जुन कुरा सत्य तथ्य हो त्यही सत्य अनुसार हामीले गर्नुपर्ने हुन्छ, त्यो मानिलिनु भनेपछि, या मानिलिँदा त्यो सत्य उनी होइन, परमेश्वरको सत्य, उहाँले गरेको सुसमाचार, उहाँको धार्मिकता, येशूको बलिदान, तपाईँ र मैले केही गर्नु पर्दैन, त्यो पर्फेक्ट छ, तर तपाईँ र मैले त्यसलाई मानिलिनुपर्छ। कुनै कुरा साँचो बनाउँदैनौँ हामीले गरेर साँचो हुने भने, उहाँले बनाएको कुरा सबै साँचो छ, तर हामीलाई पापको निम्ति मरेको र परमेश्वरको निम्ति जीवित भएको ठान्न भनेर भनिएको छ, हामीले त्यो कुरा चाहिँ मानिलिनुपर्छ, त्यसलाई सत्य भनेर मान्नुपर्छ। यो 11:6 यसरी लेखेको छ रोमीको, रोमी 11:6, यसै गरी तिमीहरूले पनि आ आफूलाई पापको लेखी मरेका र येशु ख्रीष्टमा परमेश्वरको लागि जीवित भएको ठान्नुपर्छ। अनि यो कुरा हामीले किन ठान्नुपर्छ त? त्यो एउटा प्रश्न। किनभने यो सत्य हो, हामीले आफूलाई पापको निम्ति मरेको र परमेश्वरको निम्ति जीवित ठान्नुपर्छ। किनभने यी कुरा, यो कुराहरू चाहिँ उहाँको मुक्तिको कुराहरूबाट अलग हुन सक्दैन। येशु प्रभुले गरेको, परमेश्वरले गरेको, पवित्र आत्मा गर्ने, अनुग्रहमा उद्धार पाउने, यो सबै सँगसँगै आउँछ। अनि तपाईँ र मैले चाहिँ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ। के यो प्रत्येक विश्वासीको लागि सत्य हो, वा यो केवल एक विशेष समूहको समूह जो जीवनको गहिराईमा प्रवेश गरेको छ उनीहरूको लागि मात्र सत्य छ? प्रत्येक विश्वासीको लागि हो कि होइन? अनि यहाँ स्पष्टता स्पष्टतया बाइबलमा, यहाँनिर यो बाइबल लेख्नु खोजेँ, मेरो टाइपहरू बिग्रिन्छ। बाइबलमा पावलले यहाँ आत्माबाट नयाँ गरी जन्मिएका प्रत्येक विश्वासीको सन्दर्भमा के सत्य छ भनेर बताइरहेका छन्। यसरी पवित्र आत्माबाट जन्मिएको व्यक्ति अब ख्रिस्टसँग एकबद्ध अथवा एक भएको हुन्छ, र ऊ ख्रिस्टसँगै मरेको छ, र अब ऊ ख्रिस्टको शक्तिमा जिइरहेको छ। पवित्र आत्मा उसको शरीरमा रहनु भएको छ। यो अवस्थामा परमेश्वरको सबै उद्धारको प्रबन्ध, जुन चाहिँ उद्धारको काम उहाँले गर्नुभएको छ, त्यस त्यो आशिष उसको जीवनको एउटा अनुभव अथवा भरपुरीमा उसले अनुभव गरेको हुन्छ। उसले यी कुरा मानि नलिँदा पनि ख्रिस्टमा परमेश्वरले तयार गर्नुभएको उद्धारको प्रबन्ध सबै सत्य छन्। मान्छेले विश्वास गरोस् नगरोस् होइन, तर मानिसले मान्नु र नमान्नुले परमेश्वरको सत्यलाई केही फरक पार्दैन। तर जब मानिसले मानिलिन्छ भने चाहिँ परमेश्वरले गरिसक्नु भएको उद्धारको परिणाम या फाइदा उसले पूर्ण रूपमा प्राप्त गर्न सक्दछ, तर त्यो नगर्दा चाहिँ उसलाई प्राप्त हुँदैन। यो कुरो तपाईँले बुझ्नुभयो होला। अर्को कुरा, हामीले मानिलिँदैमा यो सत्य हुने होइन। त्यस्तो हुन्थ्यो भने हामी ख्रिस्टले गर्नुभएको उद्धारको काममा विश्वास गर्नुको साटो आफ्नै शक्तिमा भर पर्ने थियौँ। तर तपाईँ र मेरो उद्धार चाहिँ विश्वासद्वारा हुन्छ। तर हामी हाम्रो उद्धार ख्रिस्टले गर्नुभएको उद्धारको महान काममा विश्वासद्वारा मात्र पाउन सक्छौँ। तर कुनै पनि अवस्थामा मानिसको आफ्नो कोसिसमा उसको उद्धार सम्भव छैन। अर्को कुरा प्रष्ट यहाँ के बुझाउन खोजिएको भने, मान्छेको मुक्ति चाहिँ मान्छेको क्षमता उद्धारमा हुनु, त्यही कारण हामी नम्र हुनु पऱ्यो। हामीले घमण्ड गर्ने कुरा केही छैन। एफिसी 2:8-9 त्यही छ, नत्र मान्छेले घमण्ड गर्छ होइन। प्रष्ट छ, जब हामी ख्रिस्टमा विश्वास गर्छौँ पवित्र आत्माको शक्तिद्वारा उहाँले हाम्रो उद्धार गर्नुहुन्छ। मानिस केवल आफ्नो शक्ति र कोसिसमा पाप रहित जीवन जिउन सक्दैन, यो कुरो बुझ्नुहोस्। यही कुरा पावलले रोमी 7 प्रष्ट पार्छन्। अनि हामी यो मरणशील शरीरमा हुँदासम्म हामी पाप रहित तथा सिद्ध हुन सक्दैनौँ। रोमी 7 अलिकति कम्प्लिकेटेड छ। कतिजना मान्छेले रोमी 7 पढेर पावलले पनि पाप गरेको थियो, होइन। पावलले त्यहाँनिर भिन्नता देखाउँछ। त्यो के भिन्नता देखाउँछ भने, एउटा चाहिँ पाप स्वभाव, जो हामी आदमबाट जन्मिँदाखेरि नै यो मरणशील शरीरमा छौँ। अर्को चाहिँ ख्रिस्टको आत्मा आउनु भएपछि पवित्र आत्माको शक्तिमा नयाँ जीवन। जब पवित्र आत्माको शक्तिमा ख्रिस्टमा विश्वास गरेर नयाँ जीवनमा मान्छे जिउँछ, उसले पाप गर्दैन। बाइबलमा पाप गर्दैन भनेर पनि लेखेको छ। तपाईँले पहिलो युहन्नामा पढ्नुभयो भने देख्नुहुन्छ। तर जब उसले आफ्नै शक्तिमा कोसिस गर्छ नि, त्यसपछि उसले सक्दैन। मानिस केवल आफ्नो शक्ति र कोसिसमा पाप रहित, यो चाहिँ पढ्नु पर्यो। रोमी 7 पावलले भनेका कुरा असफलता र सङ्घर्षको जीवनले जीवनको बहाना होइन, तर पावलले मानिसको अवस्थाका बारेमा प्रष्ट पारेका छन्। अनि रोमी 7 असफलता वा अन्त गरिएको नभई, वास्तवमा रोमी 7 हेर्नुभयो भने त्यो रोमी 7 अन्तिम कुरा भनेको चाहिँ पावलले मान्छेले असफलै हुन्छ, गर्न सक्दैन, फेल खान्छ भन्ने कुरा भन्दा पनि विजयताकै कुरामा अन्त गरेको छ। पावल भन्छन्, कसले मलाई यस मरणशील शरीरबाट बचाउने छ? अनि उत्तरमा के छ? यसको जवाफ पनि यहाँ छ। अनि यसको उत्तर चाहिँ यस्तो छ, परमेश्वरले बचाउनुहुन्छ। हाम्रो प्रभु येशु ख्रीष्ट मार्फत म उहाँलाई धन्यवाद दिन्छौँ। तपाईँले रोमी 7 पढ्नुभयो भने, यो सबै कुरा पाउनुहुन्छ। त्यसैले रोमी 8 मा विजयको जीवनको निरन्तरताको वर्णन गर्दै गर्दा हाम्रो उद्धार पूर्ण भइसकेको छैन भन्ने तथ्यलाई स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। शरीरका कामहरूलाई मार्नु भनेको के हो भन्ने कुरा के हो हामीले अझै पनि प्रष्ट बुझ्नुपर्ने हुन्छ। रोमी 8:13 11-12-13 तपाईँलाई म पढ्न चाहन्छु। 11 मा यस्तो छ, रोमी 8 को, यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेको आत्मा हामी तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवित पार्नु हुनेछ। यहाँनिर 12 र 13, यसैले त भाइ हो, पापमय स्वभाव अनुसार जिउनलाई हामी पापमय स्वभावप्रति ध्यान बाध्य छैनौ, किनकि पापमय स्वभाव अनुसार जिउँछौ भने तिमीहरू मर्छौ, तर यदि पवित्र आत्मामा शरीरका कामहरू तिमीहरूले निर्मूल पार्यौ भने तिमीहरू जिउनेछौ। त्यसकारणले यहाँनिर अन्तिम रोमी 8:14 अनि तपाईँलाई म यो पढ्न चाहन्छु, किनभने सबै जो परमेश्वरको आत्माले डोर्याएका हुन्छन् तिनीहरू नै परमेश्वरको सन्तान कहलिने छन्। हामीले यो 3 जिम्मेवारीको कुरा आज सिक्यौँ। पहिलो कुरा, हामीले बुझ्नुपर्छ सुसमाचार उद्धारको सबै कुरा, परमेश्वरको वचनको कुरा। दोस्रो कुरा, हामीले आफ्नो जीवन उहाँमा समर्पण गर्नुपर्छ, उहाँमा भरोसा गरेर जिउनुपर्छ। तेस्रो कुरा, हामी चाहिँ संसारको लेखी र शरीर पाप स्वभावको लागि मरेको ठान्नुपर्छ र ख्रिस्ट येशूमा जीवित भएको ठान्नुपर्छ, अथवा सत्य कुरा के हो त्यसलाई पालन गर्नुपर्छ। त्यो कुराहरू हामीले आज हेऱ्यौँ। मलाई आशा छ परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ भनेर। त्यसैले म के भन्न चाहन्छु भने, तपाईँको जीवनमा यो वचन अनुसारको कुरामा कुनै पनि ठाउँमा तपाईँलाई लाग्छ कि तपाईँलाई पक्का अनुभव छैन विजयी जीवनको, प्रभुसँग प्रार्थना गर्नुहोस्। तपाईँको प्रार्थना उहाँले सुन्नुहुन्छ। केवल तपाईँ र म खुल्ला, इमान्दार, सत्य हिसाबले परमेश्वरको अगाडि जानुपर्छ। जब हामी परमेश्वरतिर फर्कन्छौँ, उहाँले हाम्रो कुरा सुनेर हामीलाई क्षमा दिनुहुन्छ र आत्माले भर्नुहुन्छ। त्यस कारणले परमेश्वरको विजयी जीवनमा हामी जान सक्छौँ, उहाँको इच्छा अनुसार जिउन सक्छौँ। परमेश्वरले हामी सबैलाई आशिष दिउन्।